نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم دم ذریعہ علاج کتاب و سنت کی روشنی میں یعنی العلاج برقیہ من الکتاب و سنت اس کتاب کا آج باقاعدہ آغاز کریں گے اور ہم اس کے اندر سے پڑھ کر دیکھیں گے کہ ہم بیمار کیوں ہوتے ہیں اور عموماً ہماری بیماریوں کی وجوہات کیا ہے اور پھر اس کے بعد اس کا علاج کیا ہے. پیج کھول لیجئے, پیج نمبر 3 ہے. بسم اللہ الرحمن الرحیم. دم ذریعہ علاج کتاب و سنت کی روشنی میں. میں آپ سے پوچھ سکتی ہوں کہ کتاب و سنت کی روشنی میں سیکھنے کی کیا ضرورت ہے؟ تو آپ کہہ سکتے ہیں اس کا جواب کیا. آپ دیکھیے کہ جب ہم کسی بھی ڈاکٹر کے پاس جاتے ہیں نا, عام ایلوپیتھک, تو جعلی ڈاکٹر کے پاس تو نہیں جاتے نا, نقلی حکیم کے پاس تو نہیں جاتے نا. اور اگر کوئی ڈاکٹری پڑھے بغیر وہاں جا کر دکان کھول لے تو گورنمنٹ اس کا کیا حل کرے گی؟ بس یہی معیار رکھیے کہ جس طرح دنیا میں ہم اصلی اور نقلی کا فرق رکھتے ہیں نا, اسی طرح سے دین کے نام پر کوئی کام کرتے وقت ہمارے لیے جو اصل چیز ہے وہ کتاب اور سنت ہے, اس کے علاوہ ہر چیز نقل ہے. تو یہاں ہم انشاءاللہ اصلی طریقہ علاج سیکھیں گے. مقدمہ, مقدمہ کہتے ہیں پہلی چیز, فارورڈ جیسے ہوتا ہے, یعنی کسی کتاب کے شروع کرنے سے پہلے کی چیز. قرآن و سنت کے ذریعے علاج کرنے کی اہمیت, یقیناً تمام تعریفیں اللہ تعالیٰ کے لیے ہیں. ہم اس کی تعریف کرتے, اس سے مدد مانگتے اور اس سے معافی چاہتے ہیں. اب جب میں لفظ بولوں نا تو آپ ساتھ ہی کہیں, جیسے میں نے کہا نا کہ ہم اس کی تعریف کرتے ہیں تو آپ کو دل میں ایک دفعہ تعریف کر لینی چاہیے, سبحان اللہ. پھر اس سے ہم مدد مانگتے ہیں تو ایک دفعہ اپنی زبان میں, یہ میں آپ کو صرف اللہ تعالیٰ سے بات کرنا سکھا رہی ہوں کہ لفظوں کا ایسے نہ بڑا کریں. پڑھنے کا ایک اسٹائل یہ ہو سکتا ہے, یقیناً تمام تعریف اللہ تعالیٰ کے لیے, ہم اس کی تعریف کرتے سے مدد مانگتے سے معافی چاہتے ہیں. یہ کیا ہوا, یہ تو ایک گاڑی چلی نا. کبھی بھی کوئی بک ریڈ کرے نا, ریڈنگ کا بھی ایک فن ہوتا ہے. ہر لفظ جو آپ بولیں اس کو سوچیں, آپ کے لفظوں میں آپ کے بولنے کے اسٹائل سے پتہ چلے کہ آپ جو کہہ رہے ہیں آپ اس کو محسوس بھی کر رہے ہیں. تعریف کے ساتھ تعریف کر لے, مدد مانگتے ہیں تو کچھ مانگ لیتے ہیں, اللہ تعالیٰ ہماری مدد کر دے, اور اس سے معافی چاہتے ہیں, چپکے سے کہہ لیجیے استغفر اللہ, اللہ تعالیٰ ہمارے گناہوں کو معاف کر دے. ہم اپنے نفس کی شرارتوں اور اپنے برے اعمال سے اللہ تعالیٰ کی پناہ چاہتے ہیں. نفس کی شرارتیں کیا ہیں؟ من شرور انفسینا. آپ کو پتہ ہے کہ ایک شیطان تو باہر ہے نا, اور ایک شیطان ہر انسان کے ساتھ ہے. اندر کا شیطان باہر کے شیطان کے ساتھ مل کر ہی کام خراب کرتا ہے. تو سب سے برا شیطان جو ہے وہ انسان کے اپنے نفس کا شیطان ہوتا ہے. اور اپنے برے اعمال سے اللہ تعالیٰ کی پناہ ما چاہتے ہیں. جسے اللہ تعالیٰ ہدایت دے اسے کوئی گمراہ نہیں کر سکتا, اور جسے گمراہ کر دے اسے کوئی ہدایت نہیں دے سکتا. آج کا ہمارا انشاءاللہ سیرہ سیشن کا یہ مین تھیم ہے. ان پڑھیں گے ہم لوگ کہ کن کن کو اللہ نے گائیڈ کیا اور کیسے کیسے حالات تھے, لیکن یہ بہت بڑی حقیقت ہے. اور اصل میں یہ جو ہم نے پڑھا ہے نا ابھی, یہ نبی صلی اللہ علیہ وسلم کے خطبے کے الفاظ ہیں. آپ جب بھی چھوٹی بڑی کو بات کرتے, جس کو فارمل اور انفارمل کہہ سکتے ہیں, درس دینا یا بات کرنا یا خطاب کرنا, تو آپ اس طرح کے جملے ہی پڑھتے تھے. الحمدللہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ. پھر اس کے اندر ایک جتے اللہم انا نعوذ بک من شرور انفسنا ومن سیئات اعمالنا من یہد اللہ فہو المہتد وَمَنْ يُدْلِلْهُ فَلَا هَادِيَ لَهُ. یہ الفاظ ہیں اصل میں عربی میں, لیکن یہاں آپ کے سامنے اردو میں رکھے گئے. مطلب کیا ہے کہ میں گواہی دیتا ہوں کہ اللہ کے سوا کوئی معبود برحق نہیں, وہ اکیلا ہے, اس کا کوئی شریک نہیں, اور میں گواہی دیتا ہوں کہ محمد صلی اللہ علیہ وسلم اس کے بندے اور رسول ہیں. اللہ تعالیٰ ان پر, ان کی آل پر, ان کے ساتھیوں پر اور ان تمام لوگوں پر جو قیامت تک نیکی کے کاموں میں ان کی پیروی کریں گے رحمت کرے اور بہت بہت سلامتی ہو. اما بعد, اما بعد کا کیا معنی ہوتا ہے؟ حمد و ثنا کے بعد. یعنی ابھی تک جو کچھ ہم نے پڑھا نا, اس میں ہم نے اللہ تعالیٰ کی حمد بیان کی ہے, اس کی تعریف بیان کی ہے. تو دعا مانگنے کا بہترین انداز کیا ہے کہ شروع میں اللہ تعالیٰ کی تعریف کی جائے, اس کے بعد پھر کہا جائے. اب یہ کتاب شروع ہو رہی ہے. بلا شبہ قرآن کریم اور نبی صلی اللہ علیہ وسلم کی سنت سے دم ثابت ہے, مفید یعنی فائدہ مند علاج اور کامل شفا ہے. دلیل کیا ہے اس کی؟ سورۃ فصلت آیت 44, اللہ سبحانہ وتعالیٰ فرماتے ہیں قل ہو للذین آمنوا ہدا و شفا. آپ کہہ دیجئے کہ یہ تو ایمان والوں کے لیے ہدایت اور شفا ہے. اب دیکھیں ہدایت کس بیماری کے علاج میں, जहालत की बीमारी, फिज़िकल जो इंसान में बीमारियां होती हैं यानी गुमराही, नाफरमानी, तो उस पे ये कुरान गाइड बन जाता है, हिदायत देता है क्या करना है क्या नहीं करना। और शिफा किसके लिए? बीमारियों के लिए, दिल की बीमारियां और दूसरी बीमारियां। एक और जगह आता है सूरत बनी इसराइल आयत 82, वनुनस्सिलु मिनल कुरआनी मा हुवा शिफाउन व रहमतुल्लिल मुमिनीन। ये कुरान जो हम नाजिल कर रहे हैं मोमिनों के लिए तो सरासर शिफा और रहमत है। याद रहे कि इस आयत में लफ्ज़ मिन बयाने जिन्स के लिए, ये जो लफ्ज़ है ना मिन, अगर आप देखें तो कुल हुवा लिल्लज़ीना आमनु हुदन व शिफा और वनुनस्सिलु मिनल कुरआन, ये जो मिन है ना लफ्ज़, इसकी बात हो रही है जिन्स के बयान के लिए, यानी मिन बयाने जिन्स के लिए है। तो इस आयत के मुताबिक सारा ही कुरान शिफा है। बेसिकली ये बहुत सिंपल सी बात है, मैं आपको अपने लफ्ज़ों में समझाना चाहूँगी। अब देखिए मिन का इंग्लिश तर्जमा क्या होता है? सम, सम ऑफ, उर्दू में कहते हैं बाज। इंशाल्लाह जब आपका कुरान का लफ्ज़ी तर्जमा शुरू होगा तो पहले ही दिन आप सीख लेंगे आऊज़ु बिल्लाही मिनश शैतानिर रजीम, ठीक है। तो लफ्ज़ मिन जो है ना से और बाज़ के मानों में आता है। तो यहाँ बाज़ का मानी नहीं है बल्कि ये बयान किया जा रहा है, यानी सिर्फ इतनी बात से यहाँ लिख ले कि कुरान का कोई ख़ास मखसूस हिस्सा शिफा नहीं है, कोई ख़ास आयते, कोई आयते शिफा या कोई मंजिल के नाम पे पढ़ी जानी, बल्कि यहाँ मिन से मुराद उसकी डिस्क्रिप्शन है, पूरे का पूरा कुरान ही शिफा, ये मतलब है। बस इतनी बात समझ लेंगे तो बात काफ़ी है आपके लिए। इन आयात करीमा से पता चलता है कि कुरान मुकम्मल शिफा है। एक और जगह इरशाद फरमाया, या अय्युहन्नास क़द जाअतकुम मौइज़तुम मिन रब्बिकुम व शिफाउन लिमा फिस्सुदूर व हुदन व रहमतुल लिल मुमिनीन, सूरह यूनुस की आयत 57 है। और जो वेबसाइट देखते हैं तो हर दफ़ा खोलते हैं तो आपको ये आयत नज़र आती होगी। अल्हम्दुलिल्लाह नूरुल कुरान की जो थीम आयत है वेबसाइट पे वो यही है। क्या है इसका तर्जुमा? ए लोगों, तुम्हारे पास तुम्हारे रब की तरफ से एक ऐसी चीज़ आई है जो नसीहत है और दिलों में जो रोग हैं इनके लिए शिफा है और रहनुमाई करने वाली है और रहमत है ईमान वालों के लिए। सारी बातों का खुलासा क्या निकला कि हर किस्म की बीमारियों के लिए कुरान मुकम्मल शिफा है। वो बीमारियां जिस्मानी हों यानी हम फिज़िकली हम सिक हों, या जहनी हों यानी मेंटल प्रॉब्लम्स, दुनियावी या उखरवी यानी दुनिया की बीमारियां, मसा हुब्बे दुनिया, हसद, बुगस और जेलसी, या उखरवी यानी आखरत से मुतल्लिक उनका कोई मामला हो, ये अकीदा रखने के बावजूद लोग कुरान से शिफा हासिल नहीं करते। ये बड़ी तकलीफ़ की बात है। और मैं पूरे शऊर से कह सकती हूँ कि जितना वक्त हमारा अपॉइंटमेंट लेने में, फिर इंतज़ार करने में, फिर वहाँ जाने में, फिर वहाँ जाकर इंतज़ार करने, फिर डॉक्टर साहब को अपनी बीमारी बताने, और उसके बाद कोई एक गोली या बाज़ दफ़ा वो भी नहीं मिलती कि अब फलां टेस्ट करके आता है, अगर हम पूरे यकीन से, यानी ये जुमला नोट कीजिएगा, यकीन के साथ ये काम कर ले, मैंने एडिस्प्रीन या एस्प्रीन खानी है ना तो उसकी वजह से शिफा किसने देनी है, तो कुरान की आयत में कोई आयत ले ले। देखिए सारी बात से आपको मैं ख़ुलासा बताऊं, यकीन करें आप अपने पूरे शऊर के साथ इस आयत पे इस तरह अमल करें। आप बीमार हैं ना, कोई आयत कुरान की उस वक़्त आपको याद है, ज़ुबानी याद है, मेमोराइज्ड है, ठीक है, स्पेसिफ़िक दुआएँ मतायत हैं जैसे सूरह फातिहा के लिए आता है कुल औज़ु बिरब्बिन नास, कुल औज़ु बिरब्बिल फलक है, मुअव्वज़ातैन है, लेकिन आप पूरे कुरान की कोई आयत, यानी बस आप कुरान खोलें जो आयत दिल में आती ना उसको ये सोच कर पढ़ें कि जैसे आप एक दवा खा रहे हैं और अल्लाह ताला से कहें कि अल्लाह मुझे शिफा दे दे, पूरे कुरान में शिफा। आप देखते हैं कि दुनिया में मुख्तलिफ बीमारियों की मुख्तलिफ दुआएँ हैं ना, जैसे डिस्प्रीन है, एस्प्रीन है, फिर इसी तरह माइट भी नज़ले ज़ुकाम की दवा हो, सर दर्द की और होती है, मोस्टली पेन किलर तो एक ही जैसे होते हैं ना, एंटीबायोटिक्स भी एक जैसी होती हैं। कुरान के कौन सी आयत किस बीमारी पे पढ़ें? अब ये बात कर रही हूँ ना तो मुझे वही वजीफ़ा याद आ रहा है जो अक्सर लोग शुगर पेशेंट्स को देते हैं, सूरत बनी इसराइल की आयतें, मेरा ख्याल है वो वाली देते हैं, कुल जाल हक वज़ाहकल बातिल, या फिर वो रब्बी अदखिलनी मुदखला सिदकिन। अब आपको किसने कहा कि ये शुगर ही की दवा है? सहाबा को तो शुगर कभी होती कोई नहीं थी, हैं, वो परेशान ही नहीं होते थे तो उनको शुगर कहाँ से होनी है? स्ट्रेस ही कोई नहीं था उनकी ज़िंदगी में, डिप्रेशन ही कोई नहीं था, तो वो बीमार नहीं होते थे इस तरह। लेकिन इस तरह अगर आप किसी आयत को पेश करते हैं, इसको इतनी दफ़ा पढ़ो, इसी तरह आप देखिए एक मारूफ वजीफ़ा हमारे मीडिया पर बहुत आम है اور وہ ہے سورت الرحمن کو پڑھنا، کینسر تک کے لیے لوگوں نے پیش کیا. دیکھیے آپ یقین سے پڑھیں گے نا تو اللہ مٹی میں بھی شفا دے دے گا. آپ یہ نہیں کہہ سکتے کہ سورت الرحمن کو اتنی بار پڑھیں گے پھر یہ کینسر کا علاج ہے. میں اور آپ اپنی مرضی سے کسی ایک آیت کو کسی بیماری کے ساتھ نہیں جوڑ سکتے. اس کو اتنی دفعہ پڑھو یہ نہیں کر سکتے. سادہ سا طریقہ ہے، آپ کوئی آیت یاد ہی کر رہے ہیں. ویسے صبح دیکھیں نا آپ کا یہاں حفظ کا سیشن تھا، اب آپ لوگ آیت سورۃ المطففین پڑھ رہے تھے. ویل للمطففین، اب میرے سر میں درد ہے، مثال ہے مجھے فیل ہونے لگا کہ میرے سر میں بوجھ ہے اور شاید مجھے درد ہے یا کیا، تو میں یاد تو وہی کر رہی ہوں نا، تو میں کیا کہوں گی؟ اللہ تعالیٰ آپ کا قرآن شفا ہے، میں اس آیت کو اس لیے پڑھ رہی ہوں کہ میرے سر کا درد ٹھیک ہو جائے. پڑھتے رہیں ویل للمطففین ویل للمطففین، اور امیجن کریں کہ آپ کا سر کھل رہا ہے اور ریلیکسڈ ہو رہا ہے اور دماغ کے اوپر اگر کوئی بوجھ تھا تو دور ہو رہا ہے. آپ جو سوچیں گے وہی ہوگا. لیکن اب آگے اگلا مسئلہ یہ، آپ سوچیے وظیفے بنے کہاں سے. میں آپ کو بھی بتاتی ہوں، میں نے آپ کو بھی بتایا ویل للمطففین کی بات. میں نے کیوں یہ مثال دی بھلا؟ کیونکہ آج کا سبق یہ تھا اسٹوڈنٹس کا. اچھا بالفرض آپ میں سے کسی نے یہ بات سنی اور گھر گئے تو ان کو بھی سر درد محسوس ہوا، آپ نے کیا کیا؟ آپ نے بھی ویل للمطففین شروع کر دی. کیا سوچ کے کہ استاد نے یہ کہی ہے تو ہم بھی یہ پڑھتے ہیں. اچھا پھر سب سے بڑا خطرہ بتا کے کہ آپ کا سر درد ٹھیک ہو گیا. اچھا جب آپ کا سر درد ٹھیک ہوگا نا تو آپ نے بتایا اگلے دن اپنی بہن کو، تمہیں ایک وظیفہ بتاؤں، یہ ویل للمطففین کا وظیفہ کرنا. یہ سارے وظیفے ایسے بنے ہیں، یقین کریں. یہ میڈ ان پاکستان ہے، یہ فیبریکیٹڈ ہے، بدنیتی نہیں ہے. ہماری ایک ساتھی تھی تو قرآن کلاس میں تھی، کراچی کی یہ بات ہے، بہت پرانی بات ہے. تو سورہ بقرہ کی ہماری تفسیر چل رہی تھی تو اس میں ایک آیت آتی کہ فن نہ معمر ہوئی زار آدھا شعین نہیں یقول الح کن فیا کن. خیر ان کی بیٹی لیبر میں تھی، کلاس سے صبح نکلی سیدھی ہاسپٹل گئیں، تو بیٹی کا ڈاکٹرز نے کہا کہ بہت مشکل کیس ہے تو اس کو پرابلم ہے یا وٹ ایور، شاید آپریٹ کرنا پڑے. چونکہ اسی وقت وہ تفسیر سن کے گئی تھی نا کہ اللہ کی شان تو یہ ہے کہ جب وہ کسی کام کے لیے کن کہتا ہے تو وہ ہوتا ہے، کہتی میں نے وہ ساری باتیں جو سنی ہوئی تھی نا، میں نے اس کو ذہن میں رکھ کے نا یہ آیت پڑھنی شروع کر دی کہ اللہ تو صاحب کن فیا کن ہے، میری بچی کے لیے آسانی کر دے. اور کہتی ہیں کہ ابھی میں نے تھوڑی ہی دفعہ پڑھی تو ایک دم اندر سے آواز آ گئی کہ الحمدللہ بیبی ڈلیور ہو گئے. اب آپ دیکھیے، اب آپ سوچیے، میں آپ کو سمجھانا چاہتی ہوں کہ کسی کو بلائنڈلی ہم غلط نہیں کہہ سکتے. اس وقت ان کا اس آیت کو پڑھنا جذبات کے ساتھ تھا، اس وقت وہ سوچ چکی تھی کہ اللہ کی قدرت بہت ہے، طاقت ہے، تو واقعی اللہ نے دعا بنا کر ان کی اس آیت کو قبول کر لیا. لیکن اب اگر ہمیں اور آپ اس کو وظیفے کے طور پہ کر لیں، ہاں آپ کو لگتا ہے کہ کوئی مشکل ہے، بیمار ہے، آپ کہیں کہ اللہ تو صاحب کن فیکون ہے، اس وقت آیت بھی پڑھ لیں، نو پرابلم. اس کو ایک دم یس نو میں نہیں کہہ سکتے، بلیک اینڈ وائٹ میں نہیں آپ کہہ سکتے. جو میں سمجھی ہوں، میرا میرے رب سے تعلق ہے، میں فعین نام امرحو پڑھ لوں، میں ویل للمطففین پڑھ لوں، میں کل ہو اللہ پڑھ لوں، لیکن میں آپ کو نہیں کہہ سکتی. بات واضح؟ اور بغیر جذبے پیدا کیے، بغیر اپنے فیلنگس کے، آپ چاہے کل سورت ناس اور فلک ہی کیوں نہ پڑھ لیں، کچھ نہیں ہوگا. کہتے ہیں نا کہ جس ڈاکٹر پہ اعتبار ہوتا ہے اسی کی دوا کا اثر ہوتا ہے. تو لہٰذا یہ سارا کچھ آپ نے میں نے اپنے یعنی دل کے ساتھ کرنا ہے. تھوڑا سا آگے پڑھتے ہیں، جب کوئی اپنی بیماری کی دوا قرآن سے یوں حاصل کرے کہ پختہ ایمان اور عقیدے کے ساتھ تمام آداب ملحوظ رکھتے ہوئے اچھی طرح علاج کرے تو کسی صورت اس کی بیماری قرآن کا مقابلہ نہیں کر سکتی. یعنی قرآن جیتے گا، بیماری ہار جاتی ہے. یعنی قرآن پڑھا جائے اور بیماری نہ جائے، یہ نہیں ہو سکتا. یہ بیماریاں آسمان و زمین کے رب کے کلام کا مقابلہ کس طرح کر سکتی ہیں؟ اگر اسے پہاڑوں پر نازل کیا جاتا تو ریزہ ریزہ ہو جاتے. کہاں ہے یہ بات لکھی ہوئی؟ سورت حشر کی آخری آیتوں میں کیا آتا ہے؟ ولو انزلنا ھذا القرآن علی جبل لرأیتہ خاشعا متصدیا من خشیۃ اللہ، کہ اگر ہم اس قرآن کو پہاڑ پر نازل کرتے تو تم دیکھتے کہ وہ اللہ کی خشیت سے کانپتا اور تھر تھراتا. اور یہ مثالیں ہیں جو ہم لوگوں کو دیتے ہیں، تو وہ قرآن جو پہاڑوں کے اوپر پڑھا جائے تو وہ ہلنے لگے، تو انسان تو بہت کمزور ہے اس کے مقابلے میں. لہٰذا ہر طرح کی بیماری، روحانی ہو یا جسمانی، اس کی تشخیص، اس کے اسباب اور اس کا علاج قرآن پاک میں موجود ہے. یہ سب باتیں صرف اسے معلوم ہو سکتی ہیں جسے اللہ تعالیٰ نے اپنی کتاب کی سمجھ عطا فرمائی ہو. اللہ تعالیٰ نے روحانی اور جسمانی بیماریوں کا تذکرہ جہاں قرآن مجید میں کیا ہے وہاں ان کا علاج بھی ذکر کیا ہے. بات واضح. اور آج تو آپ اس چیز کو بہت اچھی طرح سمجھ لیں نا کہ بیماریوں کی بہت ساری قسمیں ہو گئیں. مینٹل پرابلمز ہیں, فزیکل ہیں, اسپریچول ہیں, آپ کہہ لیجیے سائیکولوجیکل پرابلمز ہیں. ہر بیماری کا علاج یہ قرآن کر سکتا ہے, اور یہ آپ کے میرے ایمان کے ساتھ ہے. ایک برادر تھے تو ان کی شادی ہوئی, بہت معروف تھے, بہت چھوٹی عمر میں شادی ہو گئی. شادی کے بعد ان کو فیل ہوا کہ وہ اپنی بیوی کے قابل نہیں ہیں, یعنی کسی بھی طرح سے وہ فیل کرتے تھے کہ کوئی چیز ان کو روکتی ہے. اچھی بیوی تھی, میاں بیوی کے آپس میں انڈرسٹینڈنگ ہوئی. بعد میں جب وہ ٹھیک ہوئے تب انہوں نے یہ بات کھولی, اور وہ خود بھی حافظ قرآن تھے. یعنی یہ ساری کہانی کا خلاصہ کیا ہے, وہ کہتے ہیں کہ میں نے اپنا علاج قرآن سے کیا, میں کسی بابے کے پاس نہیں گیا, میں نے کسی کو نہیں, اور بتایا بھی نہیں کسی کو. جب سب ٹھیک ہو گیا میٹر, ایک سال شاید لگا یا کتنی بھی مہینے لگے, لیکن انہوں نے کہا کہ میں اللہ کو کہتا تھا کہ اللہ تیرا قرآن شفا ہے, تو مجھے اس کے ذریعے سے شفا دے, تو اللہ تعالیٰ نے دے دی. تو فیصلہ میرا آپ کا ہے کہ ہم نے طریقہ علاج کیا چوز کرنا ہے. بس آپ دیکھیے, کسی کو بیماری ہے نا تو آپ کی میری اپنی چوائس ہے, ہم ہومیوپیتھک ڈاکٹر پہ چلے جائیں, حکیم پہ چلے جائیں, جڑی بوٹیوں سے کوئی علاج کر لیں, دیسی علاج کر لیں, یا پھر ہم دوسرے طریقے سے علاج کر لیں. بالکل اسی طرح سے ایمان رکھتے ہوئے, اپنے پورے یقین کے ساتھ, ڈھل مل یقین کے ساتھ نہیں. میں آپ کو یہ نہیں کہتی کہ اپنی ساری دوائیاں آج پھینک دیں, لیکن جس دن پھینکیں گے تو اس دن ٹھیک ہوں گے. یقین کر کے دیکھیں, یہ ایک اللہ کی بات ہے. ہماری باڈی ریس کیسے ہوئی ہے, یہ بھی ایک بہت اہم چیز ہوتی ہے. ہمارا جسم دوا کا عادی ہے تو پھر ایک دم نہ چھوڑے, لیکن آہستہ آہستہ کر کے اپنی دوا کی ڈوز کو کم کریں. انشاءاللہ آپ دیکھیں گے کہ قرآن آپ کے لیے شفا بن جائے گا. دل کی بیماریوں کی دو قسمیں ہیں, نمبر ایک شکوک و شبہات میں مبتلا رہنا, اور شہوات اور غلط راستوں پر چلنا, یعنی شک کی بیماری, ڈاؤٹس, دین کے بارے میں ڈاؤٹ, دین والوں کے بارے میں شک, اسلام پہ شک, نبی صلی اللہ علیہ وسلم کے بارے میں شک, ہاں, اور شہوات یعنی لسٹ, ڈیزائرز, خواہشیں, اور غلط راستوں پہ چلنا. اللہ سبحانہ تعالیٰ نے روحانی بیماریوں کا ان کے اسباب اور علاج سمیت تفصیلاً ذکر کیا ہے. سورۃ العنکبوت آیت 51 میں اللہ تعالیٰ فرماتے ہیں, اولم یکفیہم ان انزلنا علیک الکتاب یتلا علیہم ان فی ذلک لرحمۃ و ذکرٰ لقوم یؤمنون, کیا انہیں یہ کافی نہیں کہ ہم نے آپ پر کتاب نازل فرما دی جو ان پر پڑھی جا رہی ہے, اس میں رحمت بھی ہے اور نصیحت بھی ان لوگوں کے لیے جو ایماندار ہیں. امام ابن قیم رحمہ اللہ فرماتے ہیں, جو قرآن سے شفا نہیں لیتا, اللہ تعالیٰ در حقیقت اسے شفا نہیں دیتا, اور جو قرآن کو کافی نہ سمجھے, اللہ تعالیٰ اسے کافی نہیں ہوتے. یقین کے ساتھ علاج کرنا ہے اپنے. عام ڈاکٹرز کا بھی دیکھیے کہ علاج تبھی مؤثر ہوتا ہے جب آپ کو یقین ہو. بعض لوگ کہتے ہیں فلاں ڈاکٹر وہ تو سب کو سرخ گولی دے دیتا ہے, وہ تو سب کو ایک سیرپ دے دیتا ہے, ہاں, وہ تو وائٹ کلر کا ایک سلیوشن دیتا ہے, ہم نہیں کھاتے. اچھا, ایک سستے ڈاکٹر کے پاس لوگ چلے جائیں, فائدہ نہیں ہوتا. خوب مہنگے ڈاکٹر سے لیں گے, کیونکہ ذہن میں ہوتی ہے یہ چیز. تو لہٰذا قرآن کب فائدہ دے گا آپ کو مجھے, جب ہم یقین کے ساتھ اس سے فائدہ لیں گے. دوسرا, جسمانی بیماریوں کے بارے میں قرآن مجید طب کے اصول و قواعد کی رہنمائی کرتا ہے. یہ اس طرح سے کہ طب ابدان کے تمام قواعد قرآن مجید میں موجود ہیں, اور یہ تین صورتوں پر مشتمل ہیں, صحت کی حفاظت, نقصان دہ چیزوں سے بچنا, اور نقصان دہ فاسد مواد سے فراغت. اسی بنیاد پر ہی تمام اصول وضع کیے جاتے ہیں, یعنی یہ انسان کو اپنی صحت کی حفاظت کرنی چاہیے. پھر دوسری بات, ہر اس چیز سے بچیے جو نقصان دیتی ہے. مثلا ایک کالے رنگ کا پانی ہوتا ہے, ایک وہ لمبی سی ڈنڈی ہوتی ہے جس کو یوں لے کے پیتے ہیں, کش لیتے ہیں. اب یہ کیا نقصان دینے والی چیزیں ہیں کہ نہیں ہے نا؟ چاکلیٹس نقصان دیتے ہیں کہ نہیں؟ تو اگر ہمارا لائف سٹائل چینج ہو جائے گا نا, پھر قرآن سے فائدہ ہوگا. ایک طرف آپ قرآن کی آیت وظیفے میں پڑھ رہے ہیں, دوسری طرف آپ تکلیف دہ چیزیں کھا پی رہے ہیں, تو فائدہ نہیں ہوگا. تیسری چیز, نقصان دہ چیزوں سے فراغت, کانسٹیپیشن جس کو آپ قبض کہتے ہیں, جسم سے گندگی نہ نکلے, یا اگر ایک بچی ہے تو اس کو منتھلی سائیکل اس کا ٹھیک نہ ہو تو جسم کے اندر ہی گندگی رہے گی نا. یہ تین چیزیں انسان کی صحت کے لیے بہت ہی ضروری ہیں, اسی بنیاد پر تمام اصول وضع کیے جاتے. اگر کوئی شخص قرآن سے اچھی طرح علاج کرے تو بہت جلد شفا حاصل کرنے میں عجیب تاثیر محسوس کرے گا. امام ابن قیم رحمہ اللہ فرماتے ہیں کہ ایک دفعہ کا ذکر ہے, مجھے مکہ مکرمہ میں بخار ہو گیا, وہاں کوئی ڈاکٹر تھا نہ دوائی, मैंने सूरत फातिहा से अपना इलाज शुरू कर दिया। इसका अजीब असर था, जमजम के पानी पर सूरत फातिहा कई बार पढ़कर पी लेता। इस तरीके से इस बुखार से मुकम्मल शिफा हासिल हुई। फिर मैं कई तकलीफ़ों के इलाज के लिए इस पर एतमाद करने लगा और बेहद फ़ायदा उठाया। और जो अपनी तकलीफ़ बताता तो मैं भी इससे भी यही इलाज बताता। इस तरह अक्सर लोग बहुत जल्द तंदुरुस्त हो जाते। अब इसमें एक दो बातें हैं जिस पे आपको गौर करवाना है। पहली बात देखिए कि हमने पीछे पढ़ी थी बात ये कि पानी पे फूकना नहीं है, तो यहाँ लग रहा है कि इन्होंने जमजम पे पढ़ा। तरीका क्या होता है, जैसे आप ये देखिए, मसलन ये पानी है ना, अब इस ग्लास में पानी है, मिसाल दे रही हूँ, खुद पढ़ रहे हैं ना तो बहुत अच्छी बात है। और मैं इस बात को अपने लिए तो नहीं लेती, क्योंकि मेरा ईमान है कि जमजम वैसे ही शिफा है। लेकिन ये उनका एक अमल था, उन्होंने बताया ज़्यादा से ज़्यादा गुंजाइश क्या है, ग्लास के ऊपर फूक दे। और मैं आपको सच बताऊं कि ये भी हमारे एजम्पशन और हमारी सोच के साथ है। बस आप देखिए कि मैंने सूरह फातिहा पढ़ी। अब सूरह फातिहा जब मैं पढ़ती हूँ तो मेरे जिस्म का एक एक हिस्सा उसमें शरीक होता है। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, आप फील करें ना, आपकी रगें गुजरती हैं, एनर्जी लगती है। जब मैंने खुद सूरह फातिहा पढ़ी तो मेरे तो जिस्म की पूरी एनर्जी लगी, मेरा ब्लड हरकत में आ गया, मेरी ज़ुबान बोली, मेरे इधर इधर से मेरे मखारिज निकले। इसका ज़्यादा फ़ायदा होगा कि आप मुझे सूरह फातिहा पढ़ के इस ग्लास पे दे दें तो मैं इसको पीऊँ। ये देखें मैंने सिर्फ पिया। अब इस पीने में क्या हुआ, मिसाल है कि इस पानी पे कुछ पड़ा हुआ है, जब मैंने इसको पिया तो ये मेरे हलक से लेकर स्टमक में सिर्फ गया और स्टमक से आहिस्ता आहिस्ता आगे जाकर जिस्म से निकल जाएगा। इसका असर कम है, मैं खुद पढ़ूंगी तो इसका असर ज़्यादा है, ये कहना चाह रही हूँ। बाकी जिस तरह आपको बात समझ आ जाए वैसे आप समझ लीजिए। इसी तरह नबी सल्लम से साबित शुदा दम से इलाज करना भी बेहद मुफीद है। अगर दुआ ममनू चीज़ों गुनाह या कतः रहमी से महफूज हो तो तकलीफ़ दूर करने और शिफा हासिल करने के लिए दुआ भी बेहतरीन सबब है। बिलखसूस जब दुआ चिमट कर यानी मुस्तकिल बार बार की जाए, यानी जैसे कहते हैं ना तड़प के मांगना, तकरार के साथ मांगना, तो ये तकलीफ़ की दुश्मन साबित होती हैं। ये तकलीफ़ की दुश्मन साबित होती है जो बयक वक्त इंसान का दिफा और इलाज करती हैं। तकलीफ़ और मुसीबत को रोकती है, या अगर मुसीबत आ जाए तो कमी हो जाती है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तकलीफ़ आने के बाद और तकलीफ़ से पहले दुआ ही मुफीद होती है, बस अल्लाह के बंदो दुआ को लाजिम पकड़ो। फिर फरमाया, दुआ तकदीर को बदल देती है और नेकियाँ उम्र को बढ़ा देती हैं। यहाँ थोड़ी सी फिर बात करूँगी। देखिए ये असल बात माइंड सेट की है। मुझे महसूस हो रहा है कि मेरा जिस्म टूट रहा है, जिस्म में कुछ सर्दी का असर है, कुछ टेम्परेचर होने लगा है। पहली सोच क्या आती है, दवा खा ले, डॉक्टर पे चले, पैरासिटामोल घर में है कि नहीं, तो फिर आपका जहन उधर ही जाएगा। दूसरी सूरत है, जिस्म बीमार है, जिस्म में ठीक है, मैं अल्लाह से दुआ ना कर लूँ, बैठ जाए अल्लाहुम्मा इश्फी, जो शिफा की दुआएं वो पढ़ लें, अन्नी अन्नी मस्तनी यदुर्रु वअन्तरहमु राहिमीन। अगर आपका ईमान है ना कि दुआ से ठीक हो जाएगा तो आप बाकी दुआ से ठीक हो जाएंगे, और अगर आप दवा की तरफ जाएंगे तो बाकी फिर आपको दवा खानी पड़ेगी। हत्तुल बसा कोशिश करें कि ये मेडिसन्स ना खाएं। ठीक है, इंसान होने के नाते खानी पड़ती है, आदत ना बनाएं। बाज लोग कहते हैं हम खाना ना खाएं तो जी सकते हैं, लेकिन हमें फलां गोली खानी पड़ती है। अल्लाह सबको बचाए, हमारी बॉडी यूज्ड टू होती है। मैं एक छोटी सी मिसाल से अक्सर ये बात समझाती हूँ जिससे शायद आज आपको भी फ़ायदा हो जाए। बहुत सिंपल है, जिनको थोड़ी सी मेडिकल की हॉट टू नो है वो इस बात को बड़ी अच्छी तरह समझेंगे। हम सब यहाँ अपने घर का काम खुद करते हैं ना, चाहे आसान है या मुश्किल करते हैं ना, तो हमें इतना मुश्किल नहीं लगता। पाकिस्तान में लोग मेड से काम करवाते हैं ना, मासी आ गई, जिस दिन मासी नहीं आती और सफाई करनी पड़े मुश्किल लगता है ना। वजह क्या है कि जिस्म को आदत हो गई थी काम ना करने की। अब मेड के ना आने पे जिस दिन आपने काम किया तो आपको बड़ा मुश्किल हुआ, जबकि आप रोज़ कर रहे हैं तो मुश्किल नहीं लगता। अब इस मिसाल को समझिए अपनी जिस्म पे। मेड यहाँ कौन है, दवाई। जू ही सर में दर्द हुआ, पैरास्टामोल। अब लग रहा नज़ला हो गया, वो एक्टिफाइड की गोली। अच्छा अब थोड़ा सा टाइलनॉल खा लेती हूँ, तो ये आपकी मेड्स बन जाती हैं। जूँ ही ये मेड्स आपके पेट में जाती हैं ना, तो आपका जिस्म जिसने कुदरती तौर पे हील करना होता है, शायद आपने ये चीज़ पढ़ी हो कहीं कि हमारे जिस्म में इतना ऑटोमेटिक सिस्टम है कि कि यहाँ अगर मेरे हल्का सा कट लगता है और खून निकलता है ना, पूरे ब्रेन यहाँ से उंगली से होते होते यहाँ से ब्रेन, ब्रेन से फिर वापस इधर उधर से करके हमारे जिस्म पर अंदर से ब्लड निकलता है जो इस जख्म के ऊपर गिरता है। यानी ये ऐसा ऑटोमेटिक है सिस्टम है कि मैं आज तो कुरान के बाद ये बात बता रही हूँ, जब मैंने फर्स्ट टाइम ये पढ़ी थी मैं इतनी, जिसका आप कहना चाहिए कि मेंटली मैं स्टक हो गई थी, कौन कराता है ये जो पस होती है ना हमारे जख्मों में, ये वो मुर्दा सेल होते हैं कि जो हमारी मदद के लिए आए होते हैं। अब जब आप खुद फौरन पट्टी लगा देंगे ना, टेंक्चर लगा देंगे, तो वो अंदर से नहीं फिर आएंगे। लीव योर सेल्फ एट योर नेचुरल वे, कुदरती चीज़ों पर रहे। हम में से कौन कह सकता है कि उसके घर में कोई दवा नहीं है, कोई गोली नहीं है? अल्हम्दुलिल्लाह, यानी मैं आपको पूरे यकीन, और चूँकि घर में होती है तो फिर खानी तो है ना। वो हमारी एक, मेरी एक दोस्त थी तो उसकी अम्मी है ना, वो बेचारी बहुत ज़्यादा अच्छी थी, सुगर थी, चीज़ें ज़ाया नहीं होने देती थी। फ्रूट है तो कहना खाओ ख़त्म करो, उसे ख़राब हो रहा है, और ये खाना पहला खाओ फिर अगला आएगा। तो एक दिन दवाइयों का थैला लेकर बैठ गई, कहती कोई खाता ही नहीं है, यानी अब ये ज़ाया ही हो रही है तो इसको खा के ख़त्म करो। हैं तो घरों में दवाइयाँ ना बहुत छुपा के रख दें, और मुझे ये पता होता है कि जब कभी बीमार हुए किसी ने खुद ही ऑफ़र कर देनी है, लेकिन खाने की तौफीक कम ही होती है। तो बहरहाल मैं मना नहीं कर सकती आपको, लेकिन यह कि आप, ये आपकी अपनी चॉइस है, गुनाह नहीं है, इलाज करना सुन्नत है। ये आप देख लें कि अब आपने क्या तरीका हासिल करना है। दवा खाएंगे फिर दवा से ही फ़ायदा होगा, और पहली गोली का असर ज़्यादा होता है। जो कम नहीं खाता ना उसको थोड़ी सी गोली से भी फ़ायदा हो जाएगा, और जो खाता ही रहता है उसको ज़्यादा हैवी डोज लेनी पड़ती है। बहरहाल तो दुआओं को गोलियाँ बनाएंगे इंशाल्लाह, लेकिन इस बात का ख्याल रहे कि शिफा के लिए पढ़ी जाने वाली आयतें, इसका अज़कार, दुआएं और तावुज़ात जिनसे शिफा मांगी जाती है और इनसे दम किया जाता है, बजाते ख़ुद मुफीद और शिफा देते हैं, लेकिन दुआ करने वाले की इस्तेदाद कबूलियत, कुव्वत और तासीर अमल का मतकाजी है। अगर शिफा में ताखीर हो तो अव्वलन दुआ करने वाले की तासीर में कमज़ोरी है, दूसरी बात है कि दुआ कबूल नहीं हो रही, तीसरी बात यह कि कोई बहुत बड़ी सख्त रुकावट है जो इलाज के कामयाब होने में मौसर है, क्योंकि दम के ज़रिए इलाज का इन्हिसार दो बातों पर है, मरीज़ की तरफ से और मालिज की तरफ से। आपको समझ नहीं आई होगी, मैं इसको अपने लफ्ज़ों में बताती हूँ। आप कहते दुआ मांगी फिर भी नहीं कबूल हुई, हमने कहा अल्लाह ताला सर दर्द गोली के बगैर ही ठीक हो जाए, नहीं हुआ, तो फिर ढूँढें। नंबर एक, दुआ मांगने में कमी है, यकीन की कमी है। दूसरी बात है कोई अपने जिस्म में ऐसी कोई रुकावट है कि जो मेरी दुआओं को कबूल होने से रोक रही है। आपको हदीस से पता है, साफ़ बातें हैं कि एक शख्स जब पेट में कोई ऐसी चीज़ होती है जो अल्लाह को नहीं पसंद तो दुआएं कबूल नहीं होती, कतई रहमी करने वाले की दुआएं कबूल नहीं होती, दिल में कीना रखा हुआ मुसलमान भाई के लिए दिल में बुरे ख्याल आते उसकी दुआएँ कबूल नहीं होती, तो कोई ना कोई एक ऐसी रुकावट है बीच में जिसके लिए दुआ कबूल नहीं हो रही। और मैं सोच रही थी, बल्कि ये आजकल सीरत की तैयारी कर रही हूँ ना, तो मैं सोच रही थी कि अगर हम इस पूरे कोर्स के दौरान अपने आप को बिल्कुल अल्लाह के हाथों में दे दें, वो करना है जो अल्लाह कहता है, जो नबी ने किया, जो ये चीज़ें हम पढ़ रहे हैं, तो आप देखिएगा कि इस कोर्स के एंड पे हमारा लाइफस्टाइल चेंज हो चुका होगा, खाने पीने से लेकर हमारे सोने जागने हर चीज़ का हमारी सेहत पर असर होता है। आपने कभी सोचा कि पहले इतने लोग बीमार क्यों नहीं होते थे? मदीना में कोई डॉक्टर ही नहीं था, वो आके आपने कई बार सुना होगा कि मदीना में कोई हकीम ही नहीं था, दूर से कोई एक हकीम आया, उसने कहा यहाँ तो मेरी दुकान बड़ी चलेगी, दुकान खोल ली, कोई मरीज़ ही नहीं आ रहा। एक दिन किसी से कहा कि तुम लोग बीमार नहीं होते? कहा नहीं होते। क्यों नहीं होते? कहा हम नबी सल्लम की सुन्नतों पे अमल करते हैं, पेट में थोड़ी सी जगह रख के खाते हैं, खाते ही सोते नहीं हैं, बहुत ज़्यादा नहीं खाते, और पानी का इस्तेमाल दुरुस्त तरीके से रखते हैं, सुबह शाम की दुआएँ पढ़ते हैं। जो दो चार बातें बताई तो उसने कहा तुम्हें मेरी ज़रूरत कोई नहीं, और चल पड़ा। आज आप देखिए, देखिए ये भी तो एक अज़ियत नहीं है, हर वक्त हम अपने ही बारे में फ़िक्रमंद हैं, हर वक्त अपनी परेशानी में। मैं बहुत हमदर्दी के साथ कह रही हूँ अपने सारे बीमार साथियों से, मुझे पता है जो बीमार होता है उसको पता होता है मेरे साथ क्या है, लेकिन जो ये टॉपिक पढ़ते हुए हमें मिल रही है चीज़, सोच बदले, आहिस्ता आहिस्ता एक एक स्टेप बैक पे। फ़ौरन गोली खाते थे, 5 मिनट बाद खाए आप, आहिस्ता आहिस्ता फिर 10 मिनट इंतज़ार करें, फिर उसके बाद 15 मिनट इंतज़ार करें। तो बहरहाल जिस तरह से आप आहिस्ता आहिस्ता रखेंगे, और फिर गर्म ठंडे का ख्याल रखें। आपको तो पहले लोग दो चीज़ें एक जैसी साथ नहीं खाते थे, इसके साथ वो नहीं खाना, मछली के साथ दूध नहीं पीना, कितना मारूफ है, ठंडे के साथ गर्म नहीं खाना। अब एक हाथ में कोक होती है तो दूसरे हाथ में कॉफी का कप होता है, एक आइसक्रीम के ऊपर गरम गरम वाफल्स के ऊपर आइसक्रीम डाल डाल के हम खा रहे होते हैं, है ना? लाइफस्टाइल ठीक नहीं। और मैं बड़ी हमदर्दी रखती हूँ बच्चों के साथ, जो वेस्टर्नाइज किस्म का मील है उसमें तो पता नहीं क्या कुछ होता है, राइट? तो लिहाजा वंस अ वाइल इट्स ओके, लेकिन इसको आदत नहीं बनना चाहिए। सिंपल खाना जो माँ के हाथ की रोटी और उसके हाथ की दाल सब्जी गोश्त का मज़ा है, वो तो बाहर की चीज़ों का ही नहीं है। तो बहरहाल इन सब चीज़ों को सामने रखे तो इंशाल्लाह ताला फ़ायदा होगा। मरीज़ बजाते खुद नेक हो, अल्लाह ताला के साथ ताल्लुक़ नहायत सच्चा और खरा हो, नीज़ ये पुख्ता अकीदा हो कि मोमिनों के लिए कुरान सरासर शिफा और रहमत है, और तावुज़ सही हो यानी जिस चीज़ की पनाह ले रहा है वो ठीक हो, जिस पर इसका दिल और ज़ुबान भी मवाफ़कत करे यानी कि तस्दीक करे, इसकी ज़ुबान और दिल पर मसनून तावुज़ जारी हो, क्योंकि ये सख्त मुकाबले की सूरत है और मुकाबले में दुश्मन के ख़िलाफ़ दो चीज़ों से गलबा मिलता है, बेहतरीन हथियार और मुकाबला करने वाला ख़ुद भी मज़बूत हो। हथियार अच्छा हो, चलाने वाले हाथ कमज़ोर हैं तो भी दुश्मन पे हमला नहीं होगा, दूसरी तरफ हाथ अच्छे हैं लेकिन हथियार ठीक नहीं है, तो अकीदा और अमल दोनों साथ साथ चलेगा। जब इनमें से कोई एक ना रहे तो असलहे का ज़्यादा फ़ायदा ना होगा, लेकिन जब दोनों चीज़ें मौजूद ना हों तो दिल तौहीद, तवक्कुल, तकवा और तवज्जो से खाली होगा, और इसके पास असलहा ना होगा तो वो कैसे शिफा पा सकता है? दूसरा मामला जो मुआलिज यानी इलाज करने वाले यानी डॉक्टर की तरफ से है वो ये है कि मुआलिज कुरान और सुन्नत से इलाज करे, और वो भी इन दोनों बातों का ख्याल रखे। इसलिए इब्ने तीन रहमहुल्लाह फरमाते हैं, तावुज़ वगैरह अल्लाह ताला के नामों से दम करना रूहानी इलाज है, अगर ये वज़ाइफ़ पढ़ने वाला नेक हो तो अल्लाह के हुक्म से शिफा मिलती है। उलमा के इस बात पर इजमा है कि दर्जा ज़ैल तीन शरायत पाई जाएं तो दम करना जायज़ है। अब आप इसको नोट कर लें, दम जायज़ है मगर थ्री कंडीशंस के साथ। पहली चीज़, दम आयत कुरानी और अल्लाह ताला के अस्म सिफ़ात या नबी सल्लम के अल्फाज पर मुश्तमिल हो, यानी कुरान की आयत है या अल्लाह ताला के नामों में से कोई नाम या फिर जो दम आपने सिखा दिए। दूसरी शर्त के दम अरबी ज़ुबान में हो या मानवी लिहाज से सही और वाज़ अल्फाज हों, यानी जंतर मंतर छू मंतर नहीं हो, बिल्कुल क्लियर 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 बातें हों। तीसरी बात है, अकीदा ये हो कि बजाते खुद दम असर नहीं करता बल्कि अल्लाह की कुदरत से असर करता है, बस तो फिर इंशाल्लाह फ़ायदा होगा। दम तो एक सबब है, इसी अहमियत की वजह से ये कहते हैं कि मैंने अपनी किताब ज़िक्र व दुआ व इलाज बेरुखिया मिन किताब व सुन्ना से दम के मुतल्लिका हिस्से को मुख्तसर तौर पर यहाँ ज़िक्र किया, इनमें से कुछ फ़वाद का इजाफ़ा भी किया है जो मुफीद होंगे। अल्लाह अज़्ज़ा व जल से इसके अच्छे अच्छे नामों और बुलंद पाए सिफ़ात के वसीले से दुआ है कि इस अमल को अपनी रज़ा के लिए खालिस कर ले, इससे मुझे जो इसे पढ़े और जो इसको शाया करे और जो इसकी इशात में हिस्सा ले और तमाम मुसलमानों को फ़ायदा पहुँचाए, यकीनन अल्लाह उसका वाली है और अल्लाह काम पर कादिर है। तो अल्लाह हमें आखिरी हिस्से में शामिल कर ले कि हम इस किताब को दूसरों के नफ़े के लिए आम कर दें, इसको रिकॉर्ड करके दूसरों को फ़ायदा दें कि जो पढ़ नहीं सकते वो भी सुन लें। तो ये था इसका थोड़ा सा मुकदमा, शुरू की चीज़ें थी। अल्हम्दुलिल्लाह इससे हमारा जहन क्लियर हुआ। मैं सारी बात का ख़ुलासा कर देती हूँ, पूरे का पूरा कुरान शिफा है। दूसरी बात यह है कि कुरान शिफा है, कहीं से भी पढ़ लें, शरायत हैं। लेकिन नंबर एक, पढ़ने वाले के दिल में शक और शुभात ना हो, और दूसरी बात है शहवात ना हो। तीसरी चीज़ जो हमने पढ़ी उसका ख़ुलासा कि हमारा पूरे का पूरा लाइफस्टाइल, खाना पीना क्या खाना है यानी सेहत की हिफाजत हो, और दूसरी चीज़ मुज़िर चीज़ों से जिस्म को बचाना, और तीसरी चीज़ जिस्म से गंदगी को निकालने का मौसर निज़ाम हो, ये तीन चीज़ें हों तो कुरान असर अच्छा करता है। फिर अगली चीज़ हमने इसमें क्या देखी कि पूरे यकीन के साथ जब हम कुरान में से कुछ पढ़ते हैं और उसको अपने और अल्लाह ताला के बीच में रखते हैं तो भी फ़ायदा होता है। और अगली चीज़ क्या पढ़ी कि दुआ जब बीमार हो, आज के बाद आप ख़ुद भी लें, देखिए ये अकीदा है ये अमल नहीं है। आपका बच्चा बीमार हुआ, छोटा बेबी, उसको स्नीजिंग शुरू हो गई, आप कहते हैं इसको ठंड लग गई, कहते हैं लोग ये खुली जगह में है ना हवा लग गई, या आप गलत कर रहे हैं। देखिए फिर मैं बहुत बारीकी में आपको लेके जा रही हूँ, आपके न्यू बॉर्न बेबी को स्नीजिंग हुई, पहली सोच क्या आई कि हवा लग गई, ठंड में ले आई, तो ये माँ का अकीदा ठीक नहीं है। पहली सोच अगर इंसान अपने मुहासबे के लिए करे وَمَا أَصَابَكُم مِّن مُّصِيبَةٍ إِلَّا بِمَا كَسَبَتْ أَيْدِيكُمْ. میں نے کوئی گناہ کیا ہے جس کی سزا میں میرا بچہ بیمار ہو گیا. آپ دیکھیں کہ آپ کیا سوچتے ہیں. عموماً ہم اسباب پہ چلے جاتے ہیں. آپ پہلے کہ نہیں میں نے کچھ کیا, کریں کیا, استغفر اللہ استغفر اللہ استغفر اللہ, اللہ تعالیٰ میرے کسی گناہ پہ میرے اس معصوم بچے کو بیمار نہ کرنا. اور جن کے ابھی نیو بورن بیبیز ہیں, میں آپ سب کو ایڈوائز کروں گی کہ ان معصوموں کو دوائیوں کا عادی نہ ڈالیں. کریں فزیکلی جسم کے اندر آپ کو پتہ ہے کہ اتنی کیپیسٹی ہوتی ہے ہر بیماری کے جواب میں اللہ تعالیٰ جسم کے اندر سے لے آتا ہے. لیکن آج تو ماں کے پیٹ میں ٹیکے لگنے شروع ہو جاتے ہیں. معصوم بچوں کے ساتھ اس طرح کا ظلم نہیں کرنا چاہیے. بہرحال اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں صحت بھی دے. اور جب ہم بیمار ہوں, برا کیوں کہتے ہیں, بخار ہے نا, جلدی گولی دو گولی دو, گھبراہٹ لگ گئی, سر میں درد ہے, ہائے ٹھنڈ. اللہ کے نبی نے کہا بخار کو برا نہ کہو, یہ گناہوں کو معاف کرتا ہے, یہ جہنم کی آگ ہے, ٹھنڈی ہوتی ہے. تو خوش ہوں بخار ہوا ہے, میرے گناہ جھڑ رہے ہیں, میرے گناہ جھڑ گئے. تو یہ جو فوراً چھٹ 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 ہم علاج کرو, وہ ریلیکسڈ ٹھنڈے پانی سے نہا لیں. شرط یہ کہ اس کے بعد ہوا میں نہ جائیں. آپ گرمی ہے تو ٹھنڈے پانی سے نہائیں, بخار ختم ہوگا. حدیث میں آتا ہے کہ بخار کا جوڑ توڑ پانی سے کرو. اور ایون اگر سردی ہے, جیسے یہاں باہر کھلے پانی ٹھنڈے سے تو ہم ویسے بھی نہیں نہاتے, گرم پانی سے نہا لیں. آپ کی جو سویٹنگ ہے وہ باہر نکلے گی, آپ فریش فیل کریں گے. ہمارے تو کہتے ہیں بیمار کو 8 دن تک نہانا نہیں ہے, جو میل کچیل اور جو ساتھ بیٹھے ہوئے ان کو بھی اسمیل آنے لگ جائے. تو بہرحال اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمارے لیے آسانی کرے. کوئی کوشچن ہے آپ کے ذہن میں جو باتیں اس کے دوران اس سے متعلق؟ جی آپ پیچھے سے. دیکھیں ان کا سوال یہ ہے کہ آپ مسلم ہیں, اللہ پر یقین رکھتی ہیں, قرآن پڑھ کے کسی غیر مسلم کو دے پڑھ کے وہ پی لے کھا لے, تو اس کا جواب تو آج ہی کے سبق میں بڑا شک اور تردد والے دل کو فائدہ نہیں ہوگا. آپ اس کو ایسے سوچئے نا کہ کچرے کے ڈھیر پہ بارش ہوگی تو بو آئے گی نا, پھولوں کی کیاری پہ بارش ہوگی تو خوشبو آئے گی. تو اللہ دے دے شفا دے دے, لیکن بہت سارے بیچ میں رکاوٹیں موجود ہیں.
ٹھیک ہے, اس کے لیے یہ کرنا ہوگا کہ ان کو یہاں لے کے
آئیں. جی اصل یہ کہ دل, اور سچ بتاؤں اصل بیماری دل کی ہے. دل ٹھیک ہو جائے نا تو یہ ظاہری بیماریاں اتنی کوئی نہیں ہوتی. جی اور کوئی بات کلیئر ہے؟ چلیے ٹھیک ہے, جزاک اللہ خیر, یہاں رکتے ہیں. سبحانک اللہم و بحمدک, اشہد ان لا الہ الا انت, استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.